الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. گزشتہ جو ہمارا درس تھا اس میں سورۃ البقرہ آیت نمبر 1, 2 اور 3 تک ہم نے پڑھ لیا تھا، آج انشاءاللہ آیت نمبر 4 سے آغاز کریں گے. گزشتہ آیات آپ کی نظروں کے سامنے ہیں. بسم اللہ الرحمن الرحیم، الف لام میم، ذالک الکتاب لا ریب فیہ، اس کتاب میں کوئی شک نہیں، ہدل للمتقین، صاحبان تقوی کے لیے ہدایت ہے. اور ہدایت میں عرض کیا تھا کہ ہدایت کا تیسرا معنی مراد ہے، اس راستے پہ چلنے کی توفیق، یہ اسی کو ملتی ہے جس میں تقوی ہو. اس کی شرط تقوی ہے، گناہوں سے بچنے کا ارادہ ہے، اللہ کی نافرمانی سے بچنے کا ارادہ ہے. پھر متقین کی کچھ نشانیاں بیان کی، الذین یؤمنون بالغیب، وہ لوگ کہ جو غیب پر ایمان رکھتے ہیں، یعنی بغیر دلیل کے غیب کا انکار نہیں کرتے، یہ بالکل آغاز کا درجہ ہے. بے عقلی یہ ہے کہ انسان بغیر دلیل کے انکار کر دے غیب کا، خدا کا اور ان پیغامات کا کہ جو اللہ تبارک و تعالی کی طرف سے آئے ہیں. غیب پر ایمان رکھتے ہیں، وَيُقِيمُونَ الصَّلَاةَ، نماز کو قائم کرتے ہیں، یعنی پوری اہمیت کے ساتھ، اہتمام کے ساتھ رویہ ہوتا ہے ان کا نماز کے بارے میں. وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، اور جو ہم نے ان کو رزق دیا ہے اس میں سے خرچ کرتے ہیں. ایمان بالغیب، اقامہ صلاۃ اور انفاق فی سبیل اللہ، یہ متقین کی نشانیاں بیان ہوئی آیت نمبر 3 میں. آیت نمبر 4 سے ہم آگے بڑھتے ہیں. والذین یؤمنون بما انزل الیک، اور وہ لوگ کہ جو ایمان رکھتے ہیں اس پر جو آپ پر نازل ہوا اے رسول، وما انزل من قبلک، اور جو نازل ہوا آپ سے قبل، آپ سے پہلے، یعنی رسول اللہ سے پہلے جتنے انبیاء آئے ہیں ان کی طرف، اللہ کی طرف سے جو پیغام نازل ہوئے ہیں، کتابیں، ان سب پر ایمان رکھتے ہیں. وَبِالْآخِرَتِ هُمْ يُوقِنُونَ، اور آخرت پر یقین رکھتے ہیں. یہ جو موضوع ہے، جو آپ پر نازل ہوا اس پر بھی ایمان رکھتے ہیں اور جو آپ سے قبل نازل ہوا اس پر بھی ایمان رکھتے ہیں، اس کا ایک بیک گراؤنڈ ہے اور چند بار تکرار ہوئی ہے قرآن میں اس بات کی. اور وہ موضوع یہ ہے کہ یہود نے اللہ کے رسول پر ایمان نہ لانے کا جو ایک بہانہ بنایا ہوا تھا، وہ یہ تھا کہ جو ہم پہ نازل ہوا ہے یعنی تورات، اس پر ہم ایمان رکھتے ہیں اور تورات کے علاوہ پر ہم ایمان نہیں رکھتے. تو وہ بھی تو اللہ نے بھیجی ہے، ہم اللہ کو مانتے ہیں، موسیٰ بھی اللہ کا نبی تھا، ہم ان کو مانتے ہیں، آپ کو نہیں مانتے تو کیا فرق پڑ جاتا. تو مسلمانوں سے کہا گیا کہ یہ جو اللہ کی طرف سے آنے والی کچھ چیزوں پر ایمان رکھنا اور کچھ چیزوں پر ایمان نہ رکھنا، یہ نشانی ہے کہ ان کا کسی پر ایمان نہیں. اگر ان کا اللہ پر ایمان ہے تو جس اللہ نے حضرت موسیٰ کو بھیجا ہے، جب وہی اللہ حضرت محمد کو بھیج رہا ہے صلی اللہ علیہ وآلہ وسلم، تو پھر ایمان نہ لانے کی وجہ کیا ہے سوائے ہٹ دھرمی کے؟ پہلے خدا نے ان کو بھیجا، اب خدا نے ان کو بھیجا. پہلے خدا نے حضرت عیسیٰ کو بھیجا، اب اللہ نے ان کو بھیجا. اگر اس مسئلے پر جو یہ یہودی اڑ گئے تھے کہ ہم، قرآن نے بتایا ہوا ہے، جب ان سے کہا جاتا ہے جو اللہ نے نازل کیا اس پر ایمان لاؤ، تو کہتے ہیں جو ہم پہ نازل ہوا تھا اس پر ایمان لائیں گے اور جو اس کے علاوہ ہے اس کا انکار کر دیں. تو پھر اللہ نے وہاں پر ان کو یاد کرایا کہ یہ جو تم کہہ رہے ہو جو ہم پہ نازل ہوا ہے اس پر ہم ایمان رکھتے ہیں، یہ بھی تمہارا جھوٹ ہے، اگر یہ سچ تھا تو تم نے اپنے انبیاء کو قتل کیوں کیا، تم پر بار بار اللہ کے عذاب کیوں نازل ہوئے، خدا نے تمہیں سزا کیوں دی؟ مومن پر تھوڑی عذاب نازل ہوتا، مومن تھوڑی انبیاء کی مخالفت کرتا ہے۔ پس خلاصہ یہ ہے کہ بعض کو ماننا بعض کو نہ ماننا، یہ در حقیقت سب کو نہ ماننا اللہ کے ہاں۔ بعض لوگ جو دین میں چوائس کر لیتے ہیں نا، یہ ہم کریں گے، یہ ہم نہیں کر سکتے، یہ فکر یہودی فکر ہے، اور یہ اصل میں اللہ کے ہاں تم کسی پر ایمان نہیں رکھتے کی کیٹیگری میں چلا جاتا۔ تو یہاں پر اس کی طرف اشارہ ہے کہ یہ وہ لوگ ہیں کہ جو کچھ آسمان سے نازل ہوا ہے اس پر ایمان رکھتے، اے رسول جو آپ پر نازل ہوا اور اے رسول جو آپ سے قبل انبیاء پہ نازل ہوا، سب پر یہ لوگ ایمان رکھتے۔ اگلی اہم بات، وَبِالْآخِرَتِ هُمْ يُوقِنُونَ، آخرت پر یقین رکھتے ہیں، یوقنون یقین سے۔ آخرت کا موضوع قرآن مجید کے موضوعات میں اہم ترین موضوعات میں سے، اس طرح سے کہ اگر آپ قرآن کی آیات کو تقسیم کریں تو آپ کو 1/3 1/3 آیات قرآن کی آخرت کے بارے میں ملیں گی۔ خدا کی ذات پر، خدا کے بنائے ہوئے نظام پر بہت سارے جو سوالات بلکہ اعتراضات لوگوں کے دلوں میں پیدا ہوتے ہیں وہ خود بخود ختم ہو جاتے ہیں اگر اس دنیا کے ساتھ ہم آخرت کو جوڑ کر دیکھیں۔ جو قرآن نے تصور دیا ہے کائنات کا، اس میں آخرت دنیا کے ساتھ جڑی ہوئی ہے، اس میں آخرت، دنیا آخرت کی کھیتی ہے، جو اللہ کے نبی نے فرمایا الدنیا مزرعۃ الآخرہ۔ اگر ایک انسان مشکل میں ہے اور اس مشکل کا سبب وہ خود نہیں ہے، تو اگر اس کا آخرت پر یقین ہے تو یہ مشکل اس کے لیے کم ہو جائے گی، کیوں؟ اسے پتہ ہے اس مشکل کے بعد اللہ نے، اگر وہ مومن ہے، اللہ نے میرے لیے بہت ساری آسانیاں رکھی، اس مشکل میں بھی جو مجھے تکلیف ہو رہی ہے اس مشکل کی تکلیف کا میرے لیے اجر رکھا گیا، یہ مشکل دائمی نہیں ہے، یہ زندگی میری دائمی نہیں ہے، ہمیشہ میں نے ایسا نہیں رہنا۔ اسی طرح ناجائز خواہشات سے روکنے کے لیے آخرت کا تصور، کہ اگر میں اس خواہش کو پورا کرنے کے لیے عمل کروں گا تو یہ تو عارضی ہے اور اس کا نتیجہ بہت برا ہے، اور وہ بہت طولانی مدت کے لیے، اور اگر میں آج ان بری چیزوں سے رک جاتا ہوں تو آخرت میں اللہ نے اس سے کہیں زیادہ بہترین میرے لیے رکھا ہے۔ اس پر جتنا جتنا انسان کا یقین بڑھتا جاتا ہے، یقین کی طرف انسان حرکت کرتا ہے، اتنا یہ دنیا اس کے لیے بے لذت بھی ہو جاتی ہے، یعنی اس کی ناجائز لذتیں مراد، ان لذتوں کی اپنی طرف اسے کھینچنے کی طاقت بھی کم ہوتی جاتی ہے، اور دنیا کی مصیبتیں اور مشکلات اس پر آسان بھی ہو جاتی ہیں، اور ان مشکلات کو حل کرنے کے لیے وہ ناجائز طریقوں کی طرف بھی نہیں جاتا، کیونکہ جس طرح دنیا اس کے سامنے ہے اسی طرح اس کے پیچھے آتی ہوئی آخرت بھی اس کو دکھائی دے رہی ہوتی۔ لیکن اگر آپ آخرت کا تصور ہٹا دیں، آخرت کے تصور کو ہٹا کے دیکھیں اور دیکھیں کہ یہی دنیا ہے، تو پھر سمجھ نہیں آتا کہ اتنے کثیر تعداد میں لوگ بالکل محروم، اور گنتی کے چند افراد وہ دنیا پہ حکومت کر رہے ہیں، ان کا جو جی چاہتا ہے کرتے ہیں، ان کو ہر نعمت میسر ہے اور ان غریبوں کو کھانا پینا تک میسر نہیں ہے۔ بہت سارے لوگ یہ سوال کرتے ہیں، یہ اللہ نے کیسا سسٹم بنایا؟ اللہ نے جو سسٹم بنایا وہ بنایا آزمائش کے لیے، اور آزمائش کے لیے ضروری تھا جس کی آزمائش ہے اس کو اختیار دیا جائے، اور جب اس کو اختیار دیا گیا کچھ لوگوں نے اپنا اختیار غلط استعمال کیا، اور جب غلط استعمال کیا تو کچھ لوگ بہت سارے لوگوں کا دبا کر بیٹھ گئے، ان کا رزق، ان کا مال، اور دنیا میں یہ طبقاتی تقسیم وجود میں آ گئی۔ یہ در حقیقت اعتراض اللہ پر نہیں ہے، لیکن یہ اعتراض ان پر ہے جنہوں نے اپنے اختیار کا غلط استعمال کیا، اور اللہ تبارک و تعالی اس دنیا میں آنے والی مصیبتوں اور پریشانیوں کا، جس کا سبب ظالم لوگ تھے، उनका अजर खुदावंदे आलम ने आखिरत में रखा है। आखिरत पर कुरान मजीद यहाँ पर फरमा रहा है कि ये लोग आखिरत पर यकीन रखते हैं और इससे इनकी दुनिया आसान हो गई, इनकी बड़ी से बड़ी मुश्किल भी इनको हद क्रॉस नहीं करवाती, चूंकि आखिरत को देख रहे हैं अपने सामने। यकीन ईमान का बरतरीन दर्जा है, यकीन ईमान का बेहतरीन दर्जा। ईमान के अंदर बहुत सारे दर्जात। यहां पर एक नुक्ता जो मैं आपकी खिदमत में अर्ज करना चाहूंगा, ये आखिरत पर यकीन रखना और आखिरत को झुठलाना, या हम इस तरह कहें कि आखिरत पर ईमान रखना और आखिरत को झुठलाना, हमारे यहां किस तरह समझा जाता है इसको और कुरान मजीद के यहां किस तरह बयान किया गया इसको। हमसे अगर कोई पूछे, या हमारा पूरा मुल्क है इसके मुआशरे में, आप किसी से पूछे क्यामत पर ईमान रखते हो, गौर से सुनिएगा, क्यामत पर यौम जजा पर ईमान रखते हो, कहेगा जी अल्हम्दुलिल्लाह मैं मुसलमान हूँ, मेरा यौम जजा पर, मेरा अल्लाह पर ईमान है, मेरा मसल रसूल पाक पर ईमान है, मेरा क्यामत पर भी ईमान है, सब इसमें मुश्तरक। लेकिन आया कुरान मजीद इसको कबूल करता है या कबूल नहीं करता, इस पे गौर फरमाइए। कुरान मजीद उस ईमान को, यानी जो आप जुबान से कह रहे हैं, आप उसे ईमान कह रहे हैं और जो आपकी बात सुनेगा उसकी ड्यूटी यही है कि वो आपको कहे कि हाँ जी ये मोमिन है। लेकिन बंदों का मोमिन कहना, इसका लाजमा यह है कि अल्लाह के कागजात में भी, अल्लाह के रिकॉर्ड में भी आप मोमिन बन जाएंगे। कुरान मजीद का लबो लहजा ये नहीं है। कुरान मजीद उस चीज पर आपके ईमान को ओके करता है कि जिस चीज पर ईमान ने जिस अमल का तकाजा किया था वो आप कर रहे हो। अगर वो नहीं है तो अल्लाह ताला उसको ईमान नहीं कहता। ये इसलिए अर्ज करूं ताकि वह बिल आखिरत हम यूकिनून, आखिरत पर यकीन होगा तो तकवा आएगा, मेरा हिसाब होना है, वरना मैं जब तक कमजोर था नेक बना हुआ था, जब मेरे पास ताकत आ गई फिर मेरी नेकी खत्म हो गई। जब तक मेरे पास कोई माल और दौलत नहीं थी तब तक मैं बड़ा नेक था, और जब मेरे पास माल और दौलत फरावान हो गई वो मुझे नेकी भूल गई, अब मुझे ऐशो इशरत की चीजें अपनी तरफ बुलाती है। आखिरत का तसव्वुर तकवा पैदा करता कि मैं पकड़ा जाऊंगा, मेरा एहतसाब होगा, मुझे जाकर हिसाब देना। कुरान मजीद की राय के जो हक होती है अल्लाह की तरफ से जो है वही हक होता है, वो अगर आपने देखनी हो तो आप तवज्जो फरमाएं। सूरतुल माउन कुरान मजीद के बिल्कुल आखिर आखिर में एक मुख्तसर सी सूरत है, सूरतुल माउन। एक मिसाल दे रहा हूँ, कुरान इन मिसालों से भरा पड़ा। वहाँ पर अल्लाह तबारक व तआला फरमाता है बिस्मिल्लाह रहमान रहीम, अरअयत अल्लज़ी युकद्दिबु बिद्दीन, क्या आपने उस शख्स को देखा है या उस पे उसकी हालत पे गौर किया है, उसको शनाख्त किया है आपने जो जजा को झुठलाता है। युकद्दिबु तकजीब यानी नहीं मानता, किसको नहीं मानता, बिद्दीन जजा को, के कोई ऐसा दिन आएगा, कोई ऐसा वक्त आएगा कि जब हिसाब किताब होगा। अल्लाह ताला फरमाता है कि मैं तुम्हें उसकी अलामतें बताता हूं कि जो मेरे नजदीक क्यामत को नहीं मानता, नहीं मानता, झूठलाता है। कौन है उसकी पहली निशानी, فَذَلِكَ الَّذِي يَدُعُ الْيَتِيمِ, यतीम इसके हाथ लग गया कोई, इसका भाई फौत हो गया, या उसके औलाद थी छोटे कम सिर यतीम थे, या कोई और रिश्तेदार फौत हो गया मसलन और उसके बच्चे थे, वो इसके हाथ लग गए। ये जो उनके साथ अच्छा सलूक नहीं करता, धक्का देना यानी बदसलूकी करना, धुतकार के रखना उनको। अगर हम मुआशरे में देखते हैं किसी के हाथ यतीम लगे हैं, यतीम का माल लगे और वो उन पे जुल्म कर रहा है, वो खाना कहबा के दरवाजा खुलवा के अंदर घुस के भी कहे मैं कियामत को मानता हूं, अल्लाह कह रहा है तू नहीं मानता, तू झुठलाता है। तवज्जो फरमा रहे, क्योंकि मुझे और आपको हुक्म ये दिया गया कि अगर कोई कहे कि मैं कियामत पर ईमान रखता हूं, तुमने तस्लीम करना है। दिल की हालत अल्लाह जानता है। मदीना में बकसरत लोग ऐसे थे कि जो जिनको कुरान मुनाफिक कहता है, लेकिन उनको मुसलमान कहा जाता था। अगर उनके बारे में कहता ये मुसलमान है या काफिर है, तो सब गवाही देते थे ये मुसलमान है, लेकिन अल्लाह के कागजों में मुसलमान, अल्लाह के रिकॉर्ड में मुसलमान नहीं है। बस अगर कोई यतीम के साथ बदसलूकी कर रहा है, कुरान मजीद का फैसला क्या है, युकज्जिबु बिद्दीन, ये झुठलाता है। अगर इसे पता होता कि यतीमों के माल के साथ ये रवैया रखने से खुदा मेरी गर्दन तोड़ देगा, कभी भी ना करता। कि इस हरकत की वजह से जो मैं उनके थोड़ा सा माल खा के मैं कुछ अपनी दुनिया बना रहा हूं, इसके बदले खुदा बंदे आलम मुझे लंबी मुद्दतों के लिए जहन्नम में झोंक देगा, कैसे करता। ये झुठलाता है। अगली बात जरा इससे भी ज्यादा उसका दायरा वसी है, क्योंकि हम में से हो सकता है सबका पाला यतीमों के साथ नहीं पड़ता, लेकिन अगली जो बात बता रहा है अल्लाह और कह रहा है जो ये नहीं करता वो कयामत को झुठलाता है, उसमें हम सब शामिल अगर नहीं करते तो। कुरान मजीद इंसान की जिंदगी का रुख मुअय्यन करता है कि तूने ये काम करने हैं, अगर तू ये काम नहीं करता तू आखिरत को नहीं मानता। दूसरी निशानी क्या बताई, वला यहुद्दु अला तआमिल मिस्कीन, मिस्कीन मैं नाज करता हूं, मिस्कीन को खाना खिलाने की तरगीब नहीं देता। ये लफ्ज क्यों इस्तेमाल किया, ये लफ्ज इसलिए इस्तेमाल किया कि इसमें वो भी आ गए जो खुद खिला सकते हैं, और वो भी आ गए कि जिनके पास अगर खुद नहीं है कम से कम दूसरों को कह सकते हैं, तरगीब दिला सकते हैं। सख्त बात है, आप इस आयत पर अगर अमल किया जाए उससे वजूद में आने वाला मुआशरा देखें, कि जहां पर हर मुसलमान को, हर कुरान को मानने वाले को उस पर फर्ज कर दिया गया तुझे मसाकीन की फिक्र होनी चाहिए कि वो भूखे ना रहे, तुझे फिक्र होनी चाहिए कि मुआशरे के जो महरूम तबका है उनकी महरूमी के बारे में तुझसे पूछा जाएगा। कितनी बड़ी जिम्मेदारी देता है। और फिर खबरदार करने के लिए अल्लाह ताला ये कह रहे हैं कि अगर तेरी जिंदगी में नहीं है मसाकीन की फिक्र, अगर तू जो तू खुद कर सकता है खुद कर, जो खुद नहीं कर सकता दूसरों को तरगीब दे, यानी पूरा माहौल ऐसा हो उमरा के तबके में मसलन, या सब उमरा जो जो जितना है जिस लेवल पर है दुनिया के एतबार से, ये फिक्र हो सबको कि हमें अपने से कम तर जो मुआशरे के लोग हैं माली एतबार से, हमें उनका ख्याल रखना है, ये हमारी जिम्मेदारी है, तो कैसा मुआशरा हो जाएगा। और अल्लाह ताला इसको मामूली जुर्म करार नहीं देता। खुदा क्या फरमा रहा है, तुझे वो बंदा दिखाऊं जो कयामत को नहीं मानता, ये वो है जो मिस्कीन को खिलाने की तरगीब नहीं देता, ये कयामत को नहीं मानता। मसाकीन का ख्याल रखना कुरान मजीद के अहम तरीन मौजूआत में से है। अब बात इस तरफ आ गई है, तवज्जो फरमाए। क़यामत के दिन जब जहन्नमी जहन्नम में चले जाएंगे, जन्नती उनसे सवाल करेंगे, सूरतुल मुद्दस्सिर में ये तुम्हें क्या चीज़ जहन्नम में लेके आई, तो वो पहला जो सबब बताएंगे अपने जहन्नम में आने का, वो कहेंगे हम नमाजियों में नहीं थे, हम नमाजी नहीं थे। दूसरा रीज़न जो जहन्नम में आने का बताएंगे, वलम नकु नुतइमुल मिस्कीन, हम मिस्कीनों को नहीं खिलाते थे। जहन्नम में अल्लाह ने डाल दिया। इसी से रिलेटेड कि जो कयामत को नहीं मानता, वो उसकी अलामत यह है कि वो मिस्कीनों का ख्याल रखने की तरगीब उनकी फिक्र में नहीं है। मिस्कीन का जो लफ्ज है वो सुकून से है, और सुकून अरबी जुबान में कहते हैं उस चीज को जिसमें हरकत ना हो, ठीक है। मिस्कीन उसे कहते हैं कि जिसके पास बिल्कुल जिंदगी गुजारने के वसाइल ना रहे, गोया उसकी जिंदगी बेहरकत हो गई। ये उर्दू वाला सुकून नहीं है जो आराम के माने में आता है, ये बेहरकत हो जाने का, कुछ नहीं कर सकता, घर बैठ गया, रोजगार नहीं है, इसको कहते हैं मिस्कीन। इस तबके की हेल्प जो नहीं करते, अगर आप कुरान से पूछेंगे तो वो कहेगा तू क्यामत को नहीं मानता, तू लाख कहता रहे मानता हूं, क्यामत को नहीं मानते। ए ईमान वालों, वो क्यों कहते हो जो करते नहीं, ठीक है। तुम कह रहे हो ईमान ले आए हो, लेकिन तुम वो नहीं कर रहे जो ईमान तुमसे तकाजा कर रहा है। यह फरमाया कि क्या लोगों ने यह समझा है कि जुबान से यह कह देने से कि हम ईमान ले आए, उनको छोड़ दिया जाएगा और उनकी आजमाइश नहीं की जाएगी। ये आजमाइश है। आजमाइश क्या है? तुम्हें लोगों का, मिस्कीनों का ख्याल रखना है। ऐसे नहीं था जो हम अपने आयम्मा के बारे में सुनते हैं कि मसलन जब गुस्ल दिया गया तो पुश्त पर, कमर पर निशान थे बोरी उठाने के, कि अनाज की बोरियां उठाकर रात के अंधेरे में जाके लोगों को दिया करते थे। इतना इतना उनकी रूटीन में शामिल था कि पक्के निशान बन गए थे। क्यों? इस कुरान की वजह से। नबी को भी इसी कुरान को फॉलो करना है, आयम्मा को भी इसी कुरान को फॉलो करना है। यानी ये कुरान ऐसी चीज है खुदा की तरफ से जिसको सबसे बढ़कर नबी पहले खुद फॉलो करेगा। वह उमिरतु लअन अकून अव्वल अल मुस्लिमीन, और मुझे अमर दिया गया कि मैं पहला मुस्लिम, यानी पहला सर झुकाने वाला मैं खुद हूं। लिहाजा आप उनकी सीरत में देखेंगे मसाकीन का ख्याल रखना उनकी शख्सियत का एक तारुफ ही है, गरीबों का ख्याल रखना। और अगर मैं और आप गरीबों का ख्याल नहीं रखते, मौला अली का जश्न मनाए, रसूलुल्लाह की नाते पढ़े, कसीदे पढ़े, नो यूज। जब तक कि उस आइन पर अमल नहीं किया जाता कि जिस आइन से तमस्सुक रसूलुल्लाह ने भी करना है, फस्तमसिक बिल्लदी उहिया इलैक, सूरह ज़ुख़रुफ़ में है, ए रसूल जो आपकी तरफ वही किया गया उसको मजबूती से थाम लीजिए। इन्नका अला सिरातिम मुस्तकीम, आप यकीनन सीधे रास्ते पर है। व इन्नहु लज़िक्रुल्लक वलिक़ौमिक वसौफ तुसअलून, और ये कुरान आपके लिए भी नसीहत है और आपकी कौम के लिए भी नसीहत है, और आपसे बहुत जल्द सवाल किया जाएगा इस कुरान के बारे में। इस कुरान से एक मोमिन को जिंदगी की डायरेक्शन लेनी चाहिए। रसूलुल्लाह की जिंदगी की डायरेक्शन कुरान मुतय्यन करता है। आइम्मा अहले बैत की जिंदगी की डायरेक्शन, उनके सीरत के जो पहलुओं में नजर आते हैं, वो सब कुरान में बेस्ड है। इसको फॉलो किया उन्होंने। हम अगर इसको छोड़ दें, ना देखें कि ये क्या कहता है, और आरजुओं और तमन्नाओं की जिंदगियों में जिंदगियां गुजारें और इस तरह अपने अय्याम गुजारते रहें, ये कतअन भी ठीक रवैया नहीं है। वबिल आखिरत हुम यूकिनून, ये खुदा बता रहा है आखिरत की तकजीब वाले की अलामत क्या है। इसकी मैं मिसाल यूं दिया करता हूं, आपकी खिदमत में अर्ज करूं कि आपका एक दोस्त है, वो डॉक्टर है। आप काफी अरसे के बाद उससे मिलने गए और उसने आपको, आपने हल्का सा मसलन ऐसे किया, ठीक है, और उसने आपकी खांसी के स्टाइल से उसने कहा कि तुम्हें पता है तुम्हें क्या प्रॉब्लम है। आपने कहा मैं ठीक हूं, कभी कभी ऐसे हो जाते हैं। उसने कहा नहीं, तुम्हें बहुत सख्त, बहुत खतरनाक बीमारी में मुबतला हो। आप उससे जिद करते हैं कि मैं बिल्कुल ठीक हूं, मैं चलता फिरता हूं, मैं गेम्स खेलता हूं, मैं सारा कुछ बिल्कुल। तो कहता यकीन नहीं आ रहा, टेस्ट करवाओ। ये दो टेस्ट जो अल्लाह ने बताया आखिरत को ना मानने की बीमारी के, कि तुम टेस्ट करो आखिरत को, मानते हो या नहीं मानते। मैं तो मानता हूँ या अल्लाह, मैं तो मानता हूँ, मैं तो सुबह शाम कहता हूँ अल्लाह को, रसूल को, आखिर क़यामत को मानता हूँ, मैं तो सूरह फातिहा की तिलावत में कहता हूँ मालिक यौमिद्दीन। अल्लाह कहे नहीं, बीमार हो, टेस्ट करवाओ जाकर। कुरान की लेबॉर्टरी में आपने अपने दिमाग का ब्लड दिया, फिक्र का ब्लड दिया, तो कुरान ने कहा कि तू अगर मिस्कीन की फिक्र में नहीं है तू आखिरत को नहीं मानता, तू अगर मिस्कीन की फिक्र में नहीं है तू आखिरत को नहीं मानता, और अगर तू यतीम के साथ बुरा सलूक करे तू आखिरत को नहीं मानता। ये कुरान की लेबॉर्टरी से तेरे दिमाग, तेरी फिक्र के टेस्ट का रिजल्ट है। तू जुबान से कहता, इसलिए मैं कह रहा था आया जुबान से कह देने का लाजम है कि अल्लाह के यहां भी वही लिखा गया। तो अल्लाह तो कह रहा है जो ये करता है वो क्यामत को नहीं मानता। सलवात पढ़े मोहम्मद वाले। बस मोमिन कौन है? जिसको आखिरत पर यकीन है और आखिरत का यकीन उसको सीधा रखता है, उसको बातकवा रखता है, उसको हदूद क्रॉस नहीं करने देता। ये चंद सिफात बयान की, तकवा वालों की, ईमान बिलगैब, इकामा सलात, अल्लाह के रास्ते में खर्च करना, जो रसूलुल्लाह पर नाजिल हुआ उस पर ईमान, जो उनसे कबल नाजिल हुआ उस पर ईमान, आखिरत पर यकीन, ये सिफात इब्तदा में बताई जा रही है कि अगर ये सिफात तुम्हारे अंदर है, उलाइका अला हुदम मिन रब्बिह, उलाइका इशारा है, यही लोग हैं जो अपने रब की तरफ से हिदायत पर। इन सिफात वाले व उलाइका हुमुल मुफ्लिहून, और यही लोग कामयाब है। कौन बता सकता है कि यहां पर उलाइका अला हुदम मिन रब्बिहिम, यहां पर जो हिदायत का लफ्ज आया हुदन यानी हिदायत, ये कौन सा मान है, दूसरा या तीसरा या पहला, जिनमें ये सिफात है ये अपने रब की तरफ से हिदायत पर है, कौन सा माना होगा? रास्ता देख लिया इन्होंने या रास्ते पे चल रहे हैं? जी, रास्ते पर चल रहे हैं। तवज्जो फरमा रहे, चूंकि जिनमें ये सिफात नहीं है उनको भी दिखाई तो दे जाएगा, जो रसूलुल्लाह बता रहे हैं वो सब सुन रहे हैं। अला हुदन, अब ये आ गए हैं उस रास्ते पर है। मिन रब्बिहिम, जब तकवा है तो अब तौफीक भी मिलेगी, ईमान मिल गैब, इकामा सलात, ये सब क्या है, ये चल रहे हैं उस रास्ते पर, इन्हें तौफीक मिल गई है, इन्फाक कर रहे हैं, इन्हें तौफीक मिल गई है। तीसरा माना। दूसरा माना क्या था? सिर्फ रास्ता दिखा देना। तवज्जो फरमा रहे, तो ये मैं तकरार करता रहूंगा ताकि इंशाल्लाह ये फर्क आपके जहनों में बैठ जाए। उलाइका हुमुल मुफ्लिहून, और यही लोग हैं कामयाब। मुफ्लिहून बना है फलाह से, फलाह यानी कामयाबी, हम उर्दू में इसे कहते हैं कामयाबी। एक और लफ्ज आया कुरान में फौज, वज़ालिका हुवल फौजुल मुबीन, फौजुल अज़ीम, फौज आप तर्जमा देखेंगे वहां भी लिखा होगा कामयाबी, आप फलाह देखेंगे वहां भी लिखा होगा कामयाबी। अब मसला ये है कि उर्दू में अगर हमने फलाह का माना करना हो तो फिर एक लफ्ज की जगह चंद अल्फाज या जुमलों में वो माना बयान करना पड़ेगा। अब आप तवज्जो फरमाएं इसको, इस माना को याद कर लें। ये जो फलाह का लफ्ज है, असल में किसी चीज को फाड़ना या काटना या तोड़ देना। ये जो किसान हल चलाता है और जमीन को फाड़ता है, इसलिए किसान को फलाह भी कहते हैं। किस नस्बत से फलाह कहते हैं? जमीन को फाड़ता है हल चलाकर। अरबी में जब ये कहा जाता है लोहा, उर्दू में हम इस्तेमाल करते हैं ये जुमला, लोहा लोहे को काटता है, अरबी में कहते हैं अल हदीद बिल हदीद युफलाह, हदीद लोहे को लोहे से काटा जाता है। अब फलाह में जो कामयाबी का माना लिया जाता है, कोई चीज तोड़ देने का माना, फौज फाइनल कामयाबी को कहते हैं। फौज फाइनल कामयाबी, फलाह किसी चीज को तोड़ देना। मैं आपकी खिदमत में मिसाल अर्ज करता हूं, उस मिसाल से ये दोनों माना आपके जहन में इंशाल्लाह जहन नशीन हो जाएंगे। आप फर्ज कीजिए कि एक कोई बहुत बड़ा कला है या जेल है, कैदखाना है, जिंदान है, बहुत बड़े रकबे पर, और उसके इर्द उसकी दीवारें बहुत ऊंची ऊंची, जो उसकी चार दीवारी है। उसके अंदर एक कैदी है जो इस जिंदान से आजाद होना चाहता है। आजादी के लिए उसे क्या करना है? इन दीवारों को क्रॉस करना। दीवारों को क्रॉस कर जाएगा, फाइनली आजाद हो जाएगा। दीवारों को क्रॉस करना यानी फौज उस चार दीवारी से बाहर निकल जाना। लेकिन उसके साथ मसला यह है कि जहां पर उस जिस कमरे में उसको रखा गया, वहां भी उसको जंजीरों से बांध दिया गया। उस फौज तक पहुंचने के लिए उसकी हरकत शुरू कैसे होगी? जब तक उन जंजीरों को नहीं तोड़ता जो उसके वजूद से बांध दी गई है और वो हरकत नहीं कर सकता, जब तक उन जंजीरों को नहीं तोड़ता उस फाइनल कामयाबी की तरफ हरकत भी नहीं कर सकता। अब वो पहले क्या करेगा? पहले फिक्र करेगा, ये जो जंजीरें हैं मेरी, इनको तोड़ूं ताकि मूवमेंट तो शुरू करूं। जब तक ये जंजीरें मैंने पहनी हुई हैं, मैं तो हरकत भी नहीं कर सकता, यहां से हिल नहीं सकता, दीवार तक कैसे पहुंचूंगा? अब अगर वो किसी तरीके से उन जंजीरों को तोड़ दे, अगर जंजीरों को फाड़ दे, तोड़ दे, उससे आजाद हो जाए, इसे कहते हैं फलाह। फौज के मुकाबले में अर्ज कर, वरना दोनों कामयाबी है। लेकिन ये अभी फाइनली कामयाब नहीं हुआ। फाइनली तब कामयाब होगा जब उस जिंदान से बाहर निकल जाएगा। अभी जिंदान में ही है, लेकिन जिंदान में उस फाइनल कामयाबी की तरफ बढ़ने के लिए आजाद हो गया जंजीरों से। सूरतुल मोमिनून के आगाज में खुदावंद ने आलम फरमाता है, कद अफलहल मोमिनून, बेशक मोमिन फलाह पा गए। आगे क्या तज़किरा है? क्यों फलाह पा गए? कुछ आमाल बता रहे हैं। ये जो कर रहे हैं, इन्होंने जंजीरें तोड़ दी, उस तरफ हरकत कर रहे हैं, फाइनल कामयाबी के लिए, फौजुल अजीम की तरफ हरकत कर रहे हैं। कद अफलहल मोमिनून, यकीनन मोमिन फलाह पा गए, कामयाब हो गए। कैसे कामयाब हो गए? कौन मोमिन है? अल्लदीन हुम फी सलातिहिम खाशिउन, जो अपनी नमाजों में खुशु रखते हैं। वल्लदीन हुम अनिल लगव मुअरिदून, कि जब कोई बेहुदा महफिल देखते हैं, गुनाह की लगवियात की महफिल देखते हैं, वो अब उनके लिए जंजीर नहीं बनती, तोड़ चुके हैं, वहां से गुजर जाते हैं, एराज करते हैं, बेजारी का इजहार करते हैं लग्व महफिलों से, ये फलाह पा चुके हैं। वरना अगर लगवियात में उलझा हुआ है, वो अपनी उसी पहली जंजीर को नहीं तोड़ सका, हरकत कैसे करेगा? इंशाल्लाह समझा पाया हूं आपको मैं। यहां भी कह रहे हैं, ये जो आखिरत पर, ये गैब पर ईमान रखते हैं, नमाज कायम करते हैं, अलग रास्ते में खर्च कर रहे हैं, आखिरत पर यकीन रखते हैं, ये मुफ्लिहून है, यानी ये इस कामयाबी को पा चुके हैं, हरकत में उस तरफ। क्योंकि जब तक इस दुनिया में है, फौज नहीं है। और उसकी दलील के तौर पर मैं ये भी याद कर दूं, आप देखते हैं कि जब कल यौम विलादत है अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम का, आप क्या देखते हैं कि मौला को जब जर्ब मारी गई है सर में, मौला ने क्या फरमाया? फुज़्तु। ये फुज़्तु वही फौज है, फुज़्तु व रब्बिल काबा, मैं صحیح حالت میں اللہ کے سامنے سرخرو دنیا سے جا رہا ہوں, یہ میری کامیابی ہے. فزت ورب الکعبہ, وہاں پہ فائنل کامیابی والا لفظ یوز کیا. بس دنیا میں اگر ہم برائیوں کی زنجیروں کو توڑ دیں اور نیک اعمال کریں, برائیوں کی زنجیروں کو توڑ دیا ٹھیک ہے, یہ گناہوں سے ہم دور ہو گئے, اور نیک اعمال کرنا وہ زنجیریں توڑی تھی, ان نیک اعمال سے ہم حرکت کر رہے ہیں کس کی طرف؟ فائنل کامیابی کی طرف. یا قرآن مجید یہ کہہ رہا ہے کہ جن میں یہ صفات ہیں, اولئک علی ھدی من ربہم, یہ سیدھے راستے پہ چل رہے ہیں, وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ, یہ جو ان کی اس طرف حرکت میں رکاوٹیں تھیں, ان کی زنجیریں تھیں, ان کو یہ توڑ چکے, اب یہ صحیح ٹریک پر چل رہے ہیں. صلوات پڑھیں محمد و آل محمد. آیت نمبر 5 ہم نے تمام کی ہے, آیت نمبر 6 کو ہم آئندہ ہفتے کے لیے چھوڑیں گے, کیونکہ اس کی جگہ ایک اور مولا کا فرمان آپ کی خدمت میں عرض کرنا چاہتا ہوں. چونکہ کل 13 رجب ہے اور بالعموم جس طرح جشن منائے جاتے ہیں تو مولا کا خوش ہونا بھی مشکوک ہے ان سے, جس طرح بعض لوگ بیہودہ محفلیں برپا کرتے ہیں اور بیہودہ قسم کی حرکات کرتے ہیں, اور کوئی اس میں بعض لوگوں کو اصلا فکر نہیں ہوتی کہ یہ جس ذات کا کی ولادت کا جشن منا رہے ہیں, اس ذات کا جو ہم سے تقاضا ہے اس کے برعکس کام کر رہے ہیں, ہم ایسی حرکتیں کر رہے ہوتے ہیں. میں وہ فرمان آپ کی خدمت میں عرض کروں گا, نہج البلاغہ کے خطبے کا ایک حصہ ہے, آیت نمبر 6 اور اس کے بعد کی آیات. یہ جو شروع کی چند آیات ہیں اس میں اللہ نے 3 طبقے انسانوں کے, ان کا تعارف کروایا. پہلے کو ہم متقین کہیں, مومنین کہیں, صالحین کہیں, جو بھی نام رکھ لیں, ان آگے قرآن میں آ جاتا ہے. دوسرا گروپ جو ہم اگلے ہفتے, جنہیں کافر کہا جاتا ہے, وہ ان کے بالکل مد مقابل ہے. یہ کون ہے کہ جب رسول آیا اللہ کا پیغام لے کر, مومنین متقین نے کہا ہم تسلیم کرتے. کفار وہ ہیں جنہوں نے علل اعلان کہا ہم نہیں مانتے, منکر ہو گئے اس کا. تیسرا طبقہ جو قرآن جسے سب سے خطرناک طبقہ کہتا ہے کافروں سے بھی, وہ ہے منافقوں کا, کہ جو کہتے ہیں ہم اللہ پر اور قیامت پر ایمان رکھتے ہیں لیکن اللہ نے کہا کہ یہ نہیں رکھتے, جھوٹ بولتے. تو یہ اگلے ایک طبقہ ہم نے پڑھ لیا, مومنین یا متقین کا, کافرین اور منافقین. یہ انشاءاللہ اگلے درسوں میں آپ کی خدمت میں عرض کروں گا, ایک حصہ مولا کے خطبے کا. صلوات پڑھیے محمد و آل محمد. یہ چونکہ یہ خطبہ اور یہ حصہ قرآن مجید ہی سے متعلق ہے, آج کے زمانے میں قرآن مجید کے ساتھ جو دوری اختیار کر لی گئی ہے, اس کے بارے میں گویا کہ مولا نے پہلے سے خبر دی ہوئی, لیکن کن الفاظ میں دی ہے یہ انشاءاللہ مولا کے جب جشنوں میں جائیں تو اگر ہو سکے تو, بے شک اگر چاہیے ہو تو اردو ٹرانسلیشن مجھ سے لے لیجئے گا, اور اس جشن میں جس نیاز میں شرکت کرنے جائیں وہاں پر کھڑے ہو کے پڑھ دیں کہ یہ مولا نے آئندہ زمانوں کے بارے میں پیش گوئی کی تھی کہ لوگ یہ کریں گے اور ہم دیکھیں کہ ہم کرتے ہیں یا نہیں کرتے. یہ خطبہ نمبر 147 ہے جو میرے پاس موجود ہے. بعض اوقات ترتیب تھوڑی اوپر نیچے ہو جاتی ہے, تو اگر آپ کہ یہ نمبر نہیں ہوگا تو اسی کے آگے پیچھے موجود ہوگا, سارا 147. توجہ فرمائیے, مولا فرماتے ہیں, وَإِنَّهُ سَيَأْتِي عَلَيْكُم مِّن بَعْدِ زَمَانٌ, اور بے شک میرے بعد بہت جلد تم پر ایک زمانہ آئے گا, ایک ایسا زمانہ کہ لیس فیہ شیئن اخفا من الحق، کہ اس زمانے میں کوئی چیز حق سے بڑھ کر مخفی نہیں ہوگی، چھپی ہوئی نہیں ہوگی. کیا مطلب ہے؟ کہ چھپی جو چیزیں چھپائی جاتی ہیں ان میں سے سب سے زیادہ چھپی ہوئی چیز، جو چیز چھپ جائے گی اور چیزوں کے نیچے، وہ حق ہوگا. یعنی ڈھونڈنا پڑے گا، کھدائی کرنی پڑے گی، زحمت کرنی پڑے گی حق تک پہنچنے کے لیے. اس زمانے میں کوئی چیز حق سے زیادہ چھپی ہوئی نہیں ہوگی. ولا اظہر من الباطل، اور باطل سے زیادہ ظاہر کوئی چیز نہیں ہوگی. یعنی جو تمہیں نظر آئے گا ظاہر میں باطل ہوگا، اور جو تمہیں دکھائی نہیں دے گا ڈھونڈنا پڑے گا وہ حق ہوگا. اگلا جو جملہ ہے وہ اس اوپر والی بات جو میں نے ابھی کی ہے اس کی وضاحت کر رہا ہے کہ اس کا سبب کیا ہوگا. ولا اکثر من الكذب على الله ورسوله، اور کوئی چیز اس زمانے میں اللہ اور رسول پر بولے جانے والے جھوٹ سے زیادہ نہیں ہوگی. یعنی بکثرت جو تمہیں دکھائی دے گا وہ اللہ اور اس کے رسول کے نام پر بولے جانے والا جھوٹ ہوگا. بہت خطرناک ہے یہ ان کے لیے، تو بہت ہی خطرناک ہے جو صرف کانوں سے دین لیا جنہوں نے سنا ہے. مولا فرما رہے ہیں میرے بعد بہت جلد یہ زمانہ آنے والا ہے جب حق سے زیادہ چھپی ہوئی کوئی چیز نہیں ہوگی، باطل سے زیادہ ظاہر کوئی چیز نہیں ہوگی، اور بکثرت اللہ اور اس کے رسول کے نام پر جھوٹ بولا جائے گا. اتنا کثرت کہ اس سے زیادہ کوئی چیز نہیں ہوگی، باقی چیزیں اس سے کم ہوگی. یہ کیوں ہوا؟ کیوں اللہ اور اس کے رسول پر جھوٹ کی کثرت ہو گئی معاشرے میں؟ کیوں لوگوں کو پتہ نہیں چلا؟ اب اس کا ریزن بیان کر رہے ہیں. وليس عند اهل ذلك الزمان سلعه ابور من الكتاب اذا تلي حق تلاوت. اس زمانے کے لوگوں کے ہاں، ان کے ذہنوں میں، ان کی سوچوں میں کوئی چیز اللہ کی کتاب سے بڑھ کر گھاٹے والی نہیں ہوگی. یعنی قرآن ان کی نظروں میں سب سے زیادہ گھاٹے والی چیز ہوگا. سلعہ عربی زبان میں کہتے ہیں اس چیز کو جس کی کوئی تاجر تجارت کرتا ہے. جیسے مثلا کوئی شیشے کی تجارت کرے، کوئی پلاسٹک کی تجارت کرے، کوئی چمڑے کی تجارت کرے، جو تجارت کی، جس جنس کی تجارت کی جاتی ہے اس کو سلعہ کہتے ہیں. مولا کہہ رہے ہیں کوئی جنس قرآن سے زیادہ گھاٹے والی نہیں ہوگی. لوگوں کو سب سے زیادہ گھاٹے والا قرآن لگے گا، لیکن کب قرآن گھاٹے والا لگے گا؟ اذا تلی حق تلاوت، جب قرآن اس طرح پڑھا جائے جس طرح پڑھنے کا حق بنتا ہے اس قرآن کا. جب اس طرح قرآن کو سنیں گے کہیں گے گھاٹا ہی گھاٹا بھائی، یہ تو ہمارے ساتھ سیٹنگ نہیں ہوتی اس کی. ولا انفق منه اذا حرف عن مواضعه، اور یہی قرآن ان کے پاس اس سے زیادہ منفعت والی کوئی چیز نہیں ہوگی. کہیں گے قرآن سے بڑھ کر تو چیز ہی کوئی نہیں ہے، فائدہ ہی فائدہ. کب یہ کہیں گے؟ جب قرآن کو تحریف کر کے ان کو بتایا جائے گا. قرآن کے آیتوں کو ہیرا پھیری کر کے ان کی من مرضیاں ان کو بتائی جائیں گی، ٹھیک ہے؟ تو کہیں گے واہ واہ واہ، اللہ کی کتاب کی کیا بات ہے، اللہ کی کتاب جیسی تو کتاب ہی کوئی نہیں. لیکن جب قرآن کو اس طرح پڑھا جائے گا جس طرح پڑھنے کا حق ہے، یہ بھی آئمہ نے بتایا ہوا ہے کہ حق کی تلاوت کیا ہے، جب اس طرح پڑھا جائے گا کہیں گے بھائی یہ گھاٹا ہی گھاٹا، اپنے وارے کی چیز نہیں ہے یہ. کہتے ہیں لوگ پہلی دفعہ قرآن پڑھ کے، چونکہ میرے ساتھ تو الحمدللہ یہ ایکسپیرینس بہت ہوتا ہے، کہ اللہ تو بڑا سخت ہے، ہمیں تو جو اللہ پہلے بتایا ہوا وہ تو سخت بھی ہے طاقتور بھی بہت ہے. اس اللہ کے آگے تو مطلب اگر وہ فیصلہ کر لے تو کسی کی نہیں چلے گی. اور سب سے خطرناک جملہ اگر مثلا کبھی آپ کے ذہن میں بھی آ جائے, سب سے خطرناک جملہ وہ کیا ہے کہ کوئی بندہ آپ کے سامنے قرآن کی آیت کا ترجمہ کرے اور آپ غصے میں آ کے کہیں آج تک ہم نے تو نہیں سنا. یہ بھی میرے ساتھ ہوتا ہے الحمدللہ. مولانا صاحب آپ جو بات بتا رہے ہیں آج تک ہم نے نہیں سنی, آج تک ہم نے نہیں سنی تو ہم پھر پیٹے اپنے سر میں کیوں نہیں سنی. میں تو نہیں بتا رہا, یہ تو سامنے لکھا ہوا. مولا فرما رہے ہیں کہ اس زمانے میں اگر قرآن کو صحیح طرح بتایا جائے گا لوگ کہیں گے اس سے زیادہ گھاٹے والی چیز ہی کوئی نہیں, اور اگر اسی قرآن کو تحریف کر کے اپنی جگہوں سے اس کی باتوں کو ہلا جلا کر کہیں کی بات کہیں فٹ کر کے جب یوں بتائی جائے گی تو کہیں گے فائدہ ہی فائدہ, اس سے زیادہ فائدے والی چیز ہی کوئی نہیں. ولا فی البلاد شیئن انکر من المعروف ولا اعرف من المنکر, اور اس زمانے کے شہروں میں معروف سے زیادہ کسی چیز کو منکر نہیں سمجھا جائے گا. یعنی جو اچھی دین نے اچھی چیزیں بتائی تھی ان سے نفرت کریں گے لوگ, اور ان شہروں میں کوئی چیز منکر سے بڑھ کر معروف نہیں سمجھی جائے گی. یعنی جو دین نے جس خدا رسول نے جن کو برائیاں کہا تھا وہ اچھائیاں بن جائیں گی ان لوگوں کے لیے, اور جن کو اللہ اور اس کے رسول نے اچھائیاں کہا تھا وہ برائیاں بن جائیں گی. آج بعض جگہوں پہ آپ دیکھیں کہ اگر ایک گیدرنگ ہے, مثال کے طور پہ ایک کلاس ہے, بیچ میٹس ہیں بہت سارے, ان میں جو سب سے زیادہ جس کو ترس کی نگاہ سے دیکھتے ہیں وہ کون ہوگا؟ جو نیک ہے, پانچ وقت کا نمازی ہے, الٹی سیدھی محفلوں میں شرکت نہیں کرتا, کہتے ہیں تو فارغ ہے, اس کی عقل بچارہ بکری ہے, بکری اللہ میاں کی گائے ہے, اس طرح کے لفظ یوز کرتے. اور جو جتنے گناہوں میں فاسٹ ہیں فخر سے بتاتے ہیں آج میں نے یہ کر لیا, آج میں نے ادھر دوستی کر لی, آج میں نے کام کر کے آیا ہوں, آج اسے کہتے ہیں یار کیا بات ہے تیری. معروف منکر بن جائے گا, منکر معروف بن جائے گا. یعنی اس کے غلط کارنامے سن کے لوگ کہیں گے کیا بات ہے, اور اس کے نماز روزے کہیں گے یہ فارغ, اس جو واقعی پرہیزگار ہے با تقوی نہیں آتا کہتے پاگل. میں نے بعض جملے میں جانتا ہوں سنے ہوئے میں نے, کہ ایک بندہ کہ جو ایک نمبر کا کرپٹ ہے وہ اپنے کسی جاننے والے کو کہہ رہے کہ یہ بیچارہ تو اگر سوچنا بھی چاہے تو نہیں سوچ سکتا, اتنا یہ بیچارہ وہ پسماندہ ہے, یہ تصور نہیں کر سکتا میری رات کس طرح گزرتی ہے, اس بیچارے کو کیا پتہ میں کیسی زندگی گزار رہا ہوں, تم امیجن نہیں کر سکتے, تمہارا جتنا مرضی دماغ اڑا لو سوچ کو پرواز دے لو تم پہنچ نہیں سکتے. یہ اپنے گناہوں کے بارے میں کہہ رہا ہوتا ہے, کس کو؟ جو گناہ نہیں کرتا. اس کو شہروں میں معروف سے بڑھ کر منکر کوئی چیز نہیں ہوگی, منکر سے بڑھ کر معروف کوئی نہیں, کوئی چیز نہیں ہوگی. عورت مارچ کا تذکرہ میں نہیں کرتا, دوپہر کو میں درس تھا اس میں کر آیا, ٹھیک ہے. شوہر اور بیوی کی جس ریلیشن شپ کو اسلام پیش کرتا ہے اس کا ذکر ہی نہیں. اور یہ جو گھر کا یونٹ ہے اور یہ جو بندھن ہے جس کو خداوند عالم قائم دیکھنا چاہتا ہے اور جس کے حقوق اور فرائض کے لیے احادیث کے ڈھیر لگے ہوئے ہیں, ہن لباس لکم وانتم لباس لہن, قرآن کہتا ہے تمہاری بیویاں تمہارا لباس ہے تم ان کا لباس ہو. لباس کیا کرتا ہے؟ عیب چھپاتا ہے, موسم جب سخت ہو تو موسموں کی شدت سے محفوظ رکھتا ہے. اور لباس انسان کے وجود کے ساتھ ساتھ ہوتا ہے بالکل, یہ کانسیپٹ. اب اگر کوئی شوہر خرابی کرتا ہے وہ خود ذمہ دار ہے, لیکن یہ جو لوگ کرنے جا رہے ہیں ये उस घर के यूनिट को तोड़ देना चाहते हैं। अगर आप इनकी बातों की जड़ों में गौर करें, आपको इन जो इनके स्लोगन्स हैं उनके पीछे कोई दीन की बुनियाद दिखाई नहीं देगी। कि ये जो नारा लिया गया है इसमें दीनी बुनियाद, इनकी जुबानों पर खास तौर पे जो जो लीडर्स बने हुए हैं, परचमदार बने हुए इन कामों के, खुदा बंदे आलम मुसलमान माओं और बहनों को इनके शर से महफूज रखे। एक चीज़ मैं अर्ज कर दूं, टाइम तकरीबन तमाम है, याद रखिए, ख़ास तौर पे मर्द हजरात से कह रहा हूँ कि बहुत सारी औरतें के जो मर्दों के हाथों परेशान होती हैं, उनका हक मार लिया गया हो, बाप बेटी को हक ना दे, भाई बहन को हक ना दे, खा जाए उसका जायदाद में हिस्सा खा जाए, बाप उस जगह पर जहां बेटी को अल्लाह ने इख्तियार दिया है और वो हुदूद शरीयत में रहते हुए कुछ करना चाहती है, अपनी जिंदगी में कुछ अचीव करना चाहती है, और ये जबरदस्ती उसको रोकता है, और खुदा ना खास्ता वो बच्ची इन खबीसों के चुंगल में जाके फंस जाती है कि जो औरत को सरे बाजार लाकर एक तमाशा बना देना चाहते हैं कि वो अपना हुस्न बेचे, वो नामहरमों की मसलन निगाहों के लिए लज्जत का सबब बने, ऐसा बना देना चाहते हैं जैसे कि उनका अपना मुआशरा है। वो लोग के जो अपनी ख्वातीन के हुकूक को सही तरह अदा नहीं करते, अगर शौहर है, अगर भाई है, अगर बाप है, कोई भी रिश्ता अगर नहीं उनको सही तरह जिस तरह दीन ने बताया, ये सबब बनता है कि खुदा ना खास्ता वो बच्ची, वो माँ, वो बहन, वो बेटी, वो बीवी इन खबीसों के नरगे में जाके फंस जाए, इनकी बातें उसको ज़्यादा लगे कि ये मेरे हकूक की हिफाजत कर रहे, उसको अल्लाह और उसका रसूल और अहले बैत कम लगे अपने हकूक का दिफा करने वाले, और ये जो सड़कों पे आपको नजर आ रहा है ये हकूक की हिफाजत करने वाले ज़्यादा नजर आए। रोज़े क़यामत अगर कोई ऐसी हमारी बच्ची माँ या बहन अगर इस वजह से, हमारी वजह से इस गुमराही की तरफ जाती है, तो क़यामत के दिन वो खुद तो जवाबदेह है, लेकिन जिन्होंने जुल्म किए, जिन्होंने हक मारे अपनी बहनों के या माओं के, वो भी उसी तरह पकड़े जाएंगे कि तुमने क्यों धकेला। अगर तुम धक्का ना देते अपनी बेदीनी की वजह से, और अल्लाह ने जो इसको हुकूक दिए थे उन हुकूक को गस्प करने की वजह से, अपनी बेजा अफकार, जो गलत अफकार थी उनकी वजह से, अगर तुम अपनी हरकत से इसको धक्का ना देते तो शायद आज ये उस जगह पे ना खड़ी होती जहां पे ये खड़ी है। सलवात पढ़िए मोहम्मद वाले को। उस जमाने में शहरों में मारूफ से बढ़कर कोई चीज मुनकर नहीं होगी, यानी मारूफ मुनकर बन जाएगा, और मुनकरात से बढ़कर कोई चीज मारूफ नहीं होगी, मुनकरात मारूफ बन जाएगी। अरबी छोड़ो, कोशिश करूं सिर्फ उर्दू का तर्जमा आपकी खिदमत में अर्ज करूं, जाके आप इंशाल्लाह देखिएगा ये क्यों हुआ। इसलिए कि उस जमाने में जिनको किताब दी गई थी अल्लाह की, वो उस किताब को गैर अहम समझ के फेंक चुकी हो, अहम नहीं होगी किताब उनके लिए, और उसके हाफिज गोया उसको भुला चुके। कुरान कोई नहीं फेंकता, FIR हो जाती है किसी के सामने कुरान फेंको, लेकिन उसकी तालीबात फेंक दी गई। इसी तरह हाफिज तो होता ही वही है जिसको कुरान याद हो, लेकिन तालीमात कुरान गोया भूल गए। इसी तरह अब यह भी सुन लीजिए, किताब, किताब खुदा और उस किताब वाले लोग उस जमाने में तरीदान, धुतकारे हुए, मनफियान, महफिलों से निकाले हुए होंगे। क्यों? उनकी बातें नहीं अच्छी लगती होगी लोगों, लिहाजा कहेंगे निकल जा। मौला फरमा रहे किताब खुदा और उससे अटैच लोग तरीदान, तर्द करना अरबी में कहते हैं, धुतकार दे, निकल जाए यहां से। मनफियान उसी की ताकीद है, धुतकारे हुए और निकाले हुए, کوئی پناہ دینے والا ان کو پناہ نہیں دے گا، اور کتاب اور کتاب والے اس زمانے میں لوگوں میں ہوں گے لیکن لوگوں میں نہیں ہوں گے، لوگوں کے ساتھ ہوں گے لیکن لوگوں کے ساتھ نہیں ہوں گے، اس لیے کہ بے شک ہدایت کبھی گمراہی کے ساتھ اکٹھی نہیں ہوتی اگرچہ ایک ہی جگہ موجود ہو. اس کی مثال کہ مکہ ہے، یہ رسول اللہ کھڑے، یہ ساتھ ابو جہل کھڑا ہے، لیکن نظر دیکھنے والے کو آ رہے ہیں اکٹھے کھڑے ہوئے، لیکن رسول اللہ کہاں اور ابو جہل کہاں. یا بقول اقبال کے، شاہی کا جہاں اور ہے، کرگس کا جہاں اور، پرواز ہے دونوں کی اسی ایک فضا میں. شاہی کا جہاں اور ہے، کرگس کا جہاں اور، ایک ہی ہوا میں اڑتے ہیں. وہ شکار کر کے کھاتا ہے، یہ ویٹ کرتا ہے کوئی مردار ہو تو میں، کوئی دوسرا مارے یا کوئی مردار ہو تو میں اس کو کھاؤں گا. ہوں گے لوگوں کے درمیان، ہوں گے لیکن گویا لوگوں کے درمیان نہیں ہے، کسی اور جگہ کی مخلوق ہے. اس زمانے میں قوم اس بات پر اکٹھی ہو جائے گی. توجہ فرمائے، کیا فرما رہے مولا؟ اس زمانے میں قوم اس بات پر اکٹھی ہو جائے گی کہ ہم نے اکٹھے نہیں ہونا، اس بات پر اتحاد کر لیں گے، ایکا کر لیں گے کہ ہم نے ایکا نہیں کرنا. پارٹیاں بنانی ہیں، گروپ بنانے ہیں، فرقے بنانے ہیں. اور اس بات پر کہ جماعت بنائی جائے، اتحاد کیا جائے، اس بات کا جب ذکر آئے گا ٹکڑوں میں بٹ جائیں گے. یعنی جب ٹکڑوں میں بٹنے کی بات ہوگی اتحاد کر لیں گے، سب کہیں گے ہاں ٹھیک ہے، عمل بتائے گا ان کو. اور جب یہ بات کی جائے گی اکٹھے ہو جاؤ، سارے اپنے اپنے راگ الاپنا شروع کر دیں گے، اپنی اپنی پارٹیاں بنائیں گے، اکٹھا ہونے کے لیے تیار نہیں ہوں گے. باتیں کیسی ہوں گی، کیسے دلیلیں دیں گے، اللہ کی کتاب کو کیسے ہیرا پھیری کریں گے. مولا فرما رہے ہیں، الفاظ سنیے، کأنہم ائمۃ الکتاب ولیس الکتاب امامہم، گویا کہ یہ خود کتاب خدا کے امام ہے، کتاب خدا ان کی امام نہیں ہے. کیا مطلب؟ دیکھیں اللہ کے نبی کی حدیث ہے، فرمایا کہ شیعہ سنی دونوں میں موجود ہے، کہ جس نے قرآن کو، من جعلہ امامہ، جس نے قرآن کو اپنے سامنے اپنے آگے قرار دیا، ساقہ الی الجنہ، معذرت، قادہ الی الجنہ، قرآن اس کو کھینچ کر، یہ قادہ وہ لفظ ہے جس سے قائد بنتا ہے. قائد، قائد کسے کہتے ہیں عربی زبان میں؟ جو جانور کو لگام پکڑ کے سامنے سے کھینچتا ہے اسے قائد کہا جاتا ہے، اسی لیے لیڈر کو قائد کہتے ہیں. اس کا اصلی معنی یاد رکھے، قائد کسے کہتے ہیں ایکچولی عربی زبان میں؟ جب کسی جانور کو سامنے سے پکڑ کے کھینچا جائے اور اس کو چلایا جائے تو یہ سامنے سے کھینچنے والا قائد ہوتا ہے. تو اللہ کے نبی نے فرمایا جس نے قرآن کو اپنے سامنے رکھا، گویا اپنے لفظوں میں کہہ رہا ہوں، اپنی لگام جس نے قرآن کے ہاتھ میں دے دی، قادہ الی الجنہ، یہ لگام پکڑ کر جنت میں لے جائے گا. وَمَن جَعَلَهُ خَلْفَهُ، اور جس نے قرآن کو اپنی پیچھے رکھا، پیچھے کون رکھتا ہے؟ میں آگے چلوں پیچھے تو آ، جو تمہاری آیت ہے وہ نہیں، جو میں بتا رہا ہوں مراد ہے وہ ہے. یہ کہتا ہے قرآن کو میرے پیچھے چل، یہ قرآن سے یہ نہیں کہتا تو آگے چل میں پیچھے چلوں گا. اللہ کے نبی نے فرمایا وَمَن جَعَلَهُ خَلْفَهُ، جس نے اسے اپنے پیچھے رکھا، سَاقَهُ إِلَى النَّارِ. سائق کسے کہتے ہیں؟ جو پیچھے سے ہانکتا ہے جانوروں کو، اسے سائق کہتے ہیں. ابھی عربی زبان میں ڈرائیور جو گاڑی چلاتا ہے اس کو بھی سائق کہتے ہیں، اسی نسبت سے کہ جو وہ ڈرائیو کر رہا، جو ہانکے اسے سائق کہتے ہیں. اللہ کے رسول نے فرمایا کہ جو قرآن کو پیچھے رکھے گا پھر قرآن بھی ایک کام کرے گا، ہانک کے اس کو جہنم میں، جیسے ہانک کے جانور نہ بھی جانا چاہ رہا ہو جہاں پہ جانا ہوتا ہے وہاں پہ اس کو ڈال دیتا ہے وہ ہانکنے والا، قرآن اس کو ہانک کر آگ میں لے جائے گا. ساقہ الی النار، پس قرآن قائد بھی ہے اور سائق بھی ہے. قائد اس کے لیے جو قرآن سے کہے تو آگے چل میری لگام تیرے ہاتھ، اور قرآن سائق ہے ہانکنے والا جہنم کی طرف اس کے لیے جو کیا کہے کہ جو یہ لکھا ہے میں بتاتا ہوں مراد کیا ہوتی ہے، یہ نامراد ہے. توجہ فرما رہے ہیں، और ये कोई इसको समझ नहीं सकता, ये मेरे बोलने खपने से भी कोई नहीं। इसका तरीका आपका खुद कुरान मजीद को पढ़ना है। अगर इसको हल करना चाहते हैं, इस मसले को अपने लिए, आपको तब पता चलेगा ये जो धुआंधार तकरीर हो रही है इसमें कितनी दो नंबरी हो रही है, इसमें कितने पैंतरे बदले जा रहे हैं, कहां की आयत को कहां फिट किया जा रहा है। वक्त नहीं है, वरना बहुत सारी मिसालें इसकी मेरे पास, ये तब पता चलेगा जब आप खुद, जब आप अपनी लगामें दूसरों के हाथों से छुड़ाकर कुरान मजीद के हाथ में दे देंगे, तब कुरान मजीद अपना काम करेगा। गोया ये किताब खुदा के इमाम बन गए, न कि किताब खुदा इनकी इमाम है, ऐसे हरकतें करेंगे। जो आयत पढ़ोगे अपनी घड़ी हुई कोई तावील ला के फिट करके उसकी आवाज निकाल दे। हर चीज के लिए तावील इनके पास मौजूद होगी। गोया ये इमाम है, अल्लाह ने ऐसी बातें की थी कि जो एक बात भी नाउज़ बिल्ला सीधी नहीं की, इनको वजाहत करनी पड़ती है तब अल्लाह की बात पता चलती। ये अल्लाह से ज्यादा सियाड़े बन जाएंगे। गोया ये इमाम है, किताब की किताब इनकी इमाम नहीं है। और आखिरी जुमले ये है कि उस जमाने के लोगों के पास कुरान का सिवाय नाम के कुछ नहीं बचेगा, और सिवाय कुरान के खत के किसी चीज को नहीं पहचानते होंगे कि इसके अंदर पैगाम क्या है, इन्हें कुछ पता नहीं। नाम पता होगा कुरान का कि कुरान है ये, और इसकी राइटिंग, क्योंकि वो बड़े बड़े आर्टिस्ट दीवारों पे भी लगा देते हैं, और कभी कभी माह रमज़ान में भी खोल के, आगे माह रमज़ान आ रहा है, इतने कुरान ख़त्म किए, इतने ये कर दिया, मानूस है कि ये, लेकिन इससे आगे की कोई बात कुरान की इनके पास बाकी नहीं बचे, उससे हाथ धो चुके होंगे। सलवात पढ़िए मोहम्मद वाले। ये खुतबा नंबर 147 है। इंशाल्लाह अगर आप से गुजारिश करूंगा कि हतमन जाकर इसको देखिएगा। अगले दर्स में खुदा बंदे आलम ने तौफीक दी तो इंशाल्लाह हाजिर होंगे आपकी खिदमत में। परवरदिगार आलम कुरान और अहले बैत अथार के सदके हम सबको कुरान और अहले बैत की तालीमात पढ़ने की, समझने की, अमल करने की, और अपनी औलादों की इन्हीं के साए में तरबियत करने की, फ़िक्र करने की हम सबको तौफीक अता फरमाए। पर मोहम्मद व आल मोहम्मद सलावत। जरा ऊंचा बोलिए। कुरान को महजूर, हाँ जी, ये ताबीर है, देखे ये ताबीर है, कहने के मुख्तलिफ अंदाज है, पस पुश डालना, फेंक देना। कुरान ने लफ्ज यूज किया, कुरान ने भी यूज किया, जब भी इनके पास रसूल आता है वो बातें लेकर जो इनकी ख्वाहिशात के खिलाफ है, तो अहले किताब किताब को ऐसे फेंक देते हैं जैसे अहम ही कोई नहीं। अब आप उनसे पूछे, कहेंगे जी कुरान सही नहीं कह रहा, हम तो किताब को चूम के रखते। इस फेंकने से मुराद है उसकी बातों को लिफ्ट नहीं कराते, उसकी बातों से हट के जो नज़रियात बनाए हुए उसको लिफ्ट कराते हैं, हकीकत को लिफ्ट नहीं करवाते।